यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज गाई गोरु र गोवर्धन पूजा गरिँदै नेवार समुदाय आजै मह अर्थात आत्मपूजा गर्दै नेपाल सम्वतको नयाँ वर्ष 1142 आजदेखि प्रारम्भ। निस्वार्थ भावले समाजको हित उन्नति र प्रगतिका लागि क्रियाशील रहन राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान। वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। न्यायपालिकामा देखिएको समस्या बारे 5 दलीय गठबन्धनमा छलफल गर्ने नेकपा एकीकृत समाजवादी सचिवालय बैठकको निर्णय। र आगामी फेब्रुअरीसम्ममा कोरोना संक्रमणका कारण युरोपमा मात्र थप 5 लाख मानिसले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी।
के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज गोवर्धन पूजा गरिँदैछ। आज कृषि कार्यसँग विशेष रूपमा जोड़िएका गाई बाछा तथा गोरूलाई पूजा गरी रोटी बाबर पिठो आदि खानेकुरा खुवाइन्छ। धार्मिक मान्यता अनुसार गोवंशको सुरक्षा एवं वृद्धिका लागि भगवान श्रीकृष्णले घाँसपात र पानीले सम्पन्न गोवर्धन पर्वतको पूजा गर्ने परम्परा बसालेको विश्वास लिई आज गोबरबाट गोवर्धन पर्वतको प्रतीक बनाएर गाई गोरू बाछा र पर्वतको पूजा गरिन्छ। नेपाल सम्वतको नयाँ वर्ष 1142 आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। राष्ट्रिय विभूति शंखधर साखवाले विक्रम सम्वत 937 गरीब जनताको ऋण मोचन गरी नेपाल सम्वतको शुरूआत गराउनु भएको थियो। विक्रम सम्वत 2007 प्रजातन्त्रको स्थापना भएपछि नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाएको हो। नेपाल सम्वतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलीखेल, बाह्रविसे, दोलखा लगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ। गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत समेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै 2056 सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले साखवालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत 1142 अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले राष्ट्रिय विभूति साखवाको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्नुहुँदै निस्वार्थ भावले समाजको हित उन्नति र प्रगतिका लागि क्रियाशील रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले सांस्कृतिक एवं भाषिक रूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवर्धन गर्ने उत्सवका रूपमा नेपाल सम्वत मनाउन सबैमा आह्वान पनि गर्नुभएको छ। उपराष्ट्रपति नन्दबहादुर गुणले नेपालको मौलिकता र पहिचानका लागि नेपाल सम्वतलाई प्रवर्धन गर्न र व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनु भएको छ। नेपाल सम्वत 1142 अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उपराष्ट्रपति पुनले आजको दिनले नेपाल सम्वतको प्रवर्धन र व्यावहारिक प्रयोगका लागि सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सम्वतको नयाँ वर्ष 1142 प्रारम्भ भएको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै यस सम्वतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढ़ाउने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल सम्वत 1142 अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप बलियो बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभयो। नेपाल सम्वतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साखवाले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गर्नुभएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। कार्तिक शुक्ल प्रतिपदाका दिन आजै नेवार समुदायले मह अर्थात आत्मपूजा पर्व मनाउँदैछन्। मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवी देवता प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको सार्थक हुने धार्मिक विश्वास छ। कार्तिक शुक्ल प्रतिपदाका दिन आज मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदैछ। बस्तीका आफन्त बन्धु बान्ध परिवारका घरमूली महिला एकै ठाउँमा जम्मा भई मंगल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा रहेको छ। पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदीभित्र गोबरकै मानव आकृति बनाएर धान सिन्दूर फूलदुबो र पिठारले पूजा गर्ने परम्परा छ। यमपञ्चक अर्थात तिहारको तेस्रो दिन हिजो साँझ ऐश्वर्य धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी पूजा मनाइएको छ। राष्ट्रपति कार्यालय शीतल निवासको प्रांगणमा हिजो सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बाल बालिकाले देउसी भैलो प्रस्तुत गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा ती कलाकारले देउसी भैलो सहित नेपालका विभिन्न क्षेत्र र भूभागका लोक संस्कृति प्रस्तुत गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचन समय कायम रहने बताउनु भएको छ। स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिई हिजो स्वदेश फर्कनु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेताबीच कुनै समस्या नरहेको स्पष्ट गर्नुभयो। अमेरिकी सहयोग परियोजना एमसीसीका प्रतिनिधिसँगको भेटमा संसदबाट प्रक्रिया पूरा गरेर एमसीसी छिट्टै पास गरिने बताएको प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो।
गठबन्धन पुरै सबै हुन्छ, गठबन्धनमा कुनै किसिमको सङ्घान गर्नुभएको एमसी उसमा लभ आएको छैन, अब कहिलेसम्म पास हुँदै चाहिँ भन्ने मैले राखेको छैन, अहिले कोलिसन पार्ट गर्छन् त्यो सोचमा कुरा भइरहेछ। हामी उसले अब छिटै
प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराउनुहुँदै भारतीय प्रधानमन्त्री मोदीले पनि आफूलाई भारत भ्रमणको निम्तो दिएको बताउनुभयो। प्रधानमन्त्री देउवाले आफूले विश्वका नेताहरूबाट राम्रो सद्भाव पाएको पनि उल्लेख गर्नुभयो।
बाइडनसित पनि विशेषमा भेट पर्दैन, मैले टोपीलाल गाटको चिनी हामी नेपाल आएका छौँ, उनी उहाँलाई नेपाल आउनुहोस् भाइ भने मैले उहाँ चाहिँ आउनु तयार छु, मलाई पनि इन्डिया आउनुहोस् भन्नुभएको छ उहाँले त्यही हो।
प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री बालकृष्ण खाँड, संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, रक्षा मन्त्री डाक्टर मिनेन्द्र रिजाल सहित मन्त्रीहरूले स्वागत गर्नुभयो। प्रधानमन्त्री देउवा 21 सदस्यीय प्रतिनिधि मण्डल सहित 1 कार्तिक 12 गते बेलायत प्रस्थान गर्नुभएको थियो। नेकपा एकीकृत समाजवादीले न्यायपालिकामा देखिएको समस्याबारे 5 दलीय गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ। पार्टी उपमहासचिव तथा केन्द्रीय कार्यालयका सचिव गंगालाल तुलाधरद्वारा हिजो जारी विज्ञप्तिमा पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले न्यायपालिकामा देखिएको समस्याप्रति गम्भीर भई ध्यान दिई उपयुक्त निकास निकाल्न गठबन्धनमा छलफल गर्ने निर्णय गरिएको उल्लेख छ। ले वर्तमान सरकारका कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने निर्णय पनि गरेको छ। पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा मुख्यमन्त्रीले पार्टीको नीति र निर्देशन अनुसार प्रभावकारी काम गर्ने मन्त्री तथा मुख्यमन्त्रीको सल्लाहकारको नियुक्ति गर्दा राजकीय मामिला विभागको सिफारिशका आधारमा केन्द्रीय सचिवालयले निर्णय गरेर मात्रै गर्नुपर्नेमा बैठकले जोड़ दिएको छ। यसै गरी बैठकले विदेश विभाग सहित 5 विभाग गठन गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसै गरी पार्टीमा जोड़िन चाहेका विभिन्न राजनैतिक समूह र व्यक्तिसँग वार्ता गर्न महासचिव डाक्टर बेदुराम भूषालको संयोजकत्वमा उपमहासचिव डाक्टर गंगालाल तुलाधर र डाक्टर विजय कुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरिएको र यही कार्तिक 27 र 28 गते काठमाडौँमा केन्द्रीय कमिटिको दोस्रो बैठक बोलाइएको पनि जारी विज्ञप्तिमा जनाइएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा 5 दलीय गठबन्धन अझ बलियो हुने बताउनु भएको छ। नेकपा एकीकृत समाजवादी मध्यपुर थिमी नगर कमिटिले हिजो बालकुमारीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले 5 दलीय गठबन्धनलाई कसैले तोड्न नसक्ने बताउनुभयो। अध्यक्ष नेपालले संघीय संसदको चुनाव संविधानले निर्धारण गरेको मितिमा हुने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले पहिचानको मुद्दा नछाडेको स्पष्ट पार्नु भएको छ। नेपाल सम्बत 1142 अवसरमा नेवा मुक्ति मोर्चाले हिजो ललितपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधान सभामा पहिचानका सम्बन्धमा 12 बुँदे भिन्न मत राखिएको समेत बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
दशैं तिहारमा वेस्टर्न युनियन मार्फत विदेशबाट आएको रकम प्राप्त गर्दा हरेक हप्ता लक्की ड्र मार्फत पाँचजना विजेताले जित्न सक्नुहुनेछ रु 20,000, साथै बम्परमा एकजना विजेताले जित्नुहुनेछ रु 5,00,000। विस्तृत जानकारीका लागि वेस्टर्न युनियनका एजेन्टसँग सम्पर्क गर्नुहोला, शर्तहरू लागू हुनेछन्।
अब बाँकी समाचार। सरकारले युवालाई लक्षित गरेर फाइजरको 60,00,000 मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। विश्व बैंकको सहयोगमा फाइजरको 60,00,000 मात्रा खोप खरिद गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै आएको बताउँदै प्रवक्ता पौडेलले खोप खरिद प्रक्रिया रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको पनि विज्ञप्ति मार्फत स्पष्ट पार्नु भएको छ। हिजो देशभर थप 356 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 6,384 नमूनाको पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा 356 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 518 जना संक्रमण मुक्त भएका छन्। कोरोना संक्रमणका कारण हिजो थप 2 जनाको मृत्यु भएसँगै हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या 11,436 पुगेको छ। हिजो देशभर 64,372 जनाले कोरोना भाइरस विरूद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले प्रतिगमनको खतरा रहँदासम्म वर्तमान गठबन्धन कायम रहने बताउनु भएको छ। ललितपुरको ठेचोमा हिजो आयोजित कार्यक्रममा मन्त्री भूषालले गठबन्धन सरकारले जनताको चाहना भन्दा बाहिर गएर कुनै पनि काम नगर्ने स्पष्ट पार्नुभयो। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताउनु भएको छ। नेपाली कांग्रेस मध्यपुर थिमी नगर समिति भक्तपुरले हिजो आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता सिंहले देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि र पद्धति जोगाउन जरूरी रहेको बताउनुभयो। नेता सिंहले आसन्न महाधिवेशनमा सही नेतृत्व चयन गरेर मुलुक निर्माणमा लाग्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली साहित्यका विराट प्रतिभा लक्ष्मीप्रसाद देवकोटाको 113 जन्म जयन्ती हिजो विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनको उत्तरार्ध बिताउनु भएको घरको नेपाल प्रज्ञा प्रतिष्ठानले पुनर्निर्माण गरिरहेको छ। काठमाडौँको मैतीदेवीमा रहेको महाकवि देवकोटाको कविकुञ्जलाई देवकोटा संग्रहालयका रूपमा निर्माण गर्न लागि प्रतिष्ठानले जनाएको छ। यशोदा अधिकारीको रिपोर्ट।
मैतीदेवी र दिल्ली बजारको बीचमा पर्ने शास्त्री मार्ग स्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको नयाँ बनाउन लागि घरको पहिलो तलाको ढलान गर्ने बेला भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि देवकोटाको परिवारबाट 2,50,00,000 रूपियाँ मुहियानी हक तिरेर कविकुञ्जलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय बनाउने काम शुरू गरेको हो। देवकोटा परिवारका अनुसार 2000 सालमा बनेको र सोही वर्षदेखि प्रयोगमा आएको उक्त घरको तेस्रो तला 2014 सालमा थपिएको थियो भने 2048 सालमा झिङ्गटीको छानो हटाएर एक तला थपी जस्ता लगाइएको थियो। 2072 सालको विनाशकारी भूकम्पबाट घर थप छेद विच्छेद भएपछि प्राविधिकले मर्मत गर्न नमिल्ने र भत्काएर बनाउनु पर्ने सुझाव दिए अनुसार नै संग्रहालय बनाउन लागि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत प्रसाद उपाध्यायले जानकारी दिनुभयो।
कुनै पनि काठ चाहिँ काम लाग्ने अवस्थामा थिएन, त्यो सबै धमिराले खाइसकेको अवस्था थियो। त्यो अहिले पनि हामीले त्यसलाई सुरक्षित राखेका छौँ, बलियो पनि बनाउने, पुरानो स्वरूप पनि आउने गरेर
महाकविको घर बनाउन शुरू गरिएपछि केही व्यक्तिहरूले पुरानो घर भत्काउन नहुने भन्दै सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरेका थिए। सर्वोच्चले पुरातत्व विभागको समन्वयमा घरको पुननिर्माण गर्नु भन्ने आदेश दिएपछि झिङ्गटीको छानो हुँदाका बखतकै स्वरूपमा 3 तलाको संग्रहालय बन्न लागेको हो। महाकवि देवकोटाको निधन भएको 6 दशक पूरा भएपछि परिवारले घर पुननिर्माण गरिदिनु पर्यो भनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई निवेदन दिएका थिए। थिए। महाकवि देवकोटाको माइली छोरी अम्बिका देवी रिमाल सरकारले घर पुननिर्माण गरेर संग्रहालयका रूपमा विकसित गरिदिँदा विश्वमै नेपालमा कविलाई सम्मान गरेको सन्देश जाने बताउनुहुन्छ।
60 वर्ष बितिसक्दाखेरि पनि कुनै नेपालीहरूले यसमा चासो लिनुभएको थिएन। अब हाम्रो योग्यता थिएन त्यति बनाउने। त्यो घर बनिसकेपछि विभिन्न देशका मान्छेहरू चाहिँ आएर कसको यो भनेर भन्दा फलानु देवकोटाको भनेर भने देशकै इज्जत हुन्छ नि त। अब त्यो भत्केकै राखिदिनु बिग्रेकै राखिदिनु यो त तरिका होइन नि त। त्यो मुद्दा हाल्नुपर्ने चाहिँ कारणै केही पनि छैन।
नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाको निधन भएको 6 दशकपछि बढ्न लागेको संग्रहालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको प्रतिमा राखिनेछ। प्रतिमा सँगैको पश्चिमतिरको भागमा पानीको फोहरा रहने व्यवस्था गरिएको छ। संग्रहालयको पहिलो तलामा स्वागत कक्ष, प्रतीक्षा कक्ष र देवकोटासँग सम्बन्धित श्रव्य दृश्य सामग्री रहनेछन्। पहिलो तलामै संग्रहालय अवलोकन गरिसकेपछि देवकोटाको जीवन, व्यक्तित्व र कृतित्वका विषयमा विचार विमर्श, अन्तर्क्रिया तथा गोष्ठी गर्न एउटा सभाकक्ष रहनेछ। दोस्रो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध भएसम्मका सामग्री रहनेछन्। तेस्रो तलामा भने देवकोटाका प्रकाशित कृतिहरू, प्राप्त भएसम्मका अप्रकाशित पाण्डुलिपि र स्वदेशी र विदेशी विद्वानहरूद्वारा देवकोटाका विषयमा लेखिएका कृति र शोध पत्रहरू रहनेछन्। महाकवि देवकोटाको जन्म घर भने दिल्ली बजार स्थित धोबीधारामा छ। देवकोटाले जीवनको 36 वर्ष त्यही घरमा बिताउनु भएको थियो। उहाँले महत्वपूर्ण कृतिहरू रचना पनि त्यही घरमै बसेर गर्नुभएको थियो। उक्त घर अंशबण्डाका क्रममा उहाँका भाइ मित्रनाथ देवकोटाको भागमा परेको थियो। प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक उपाध्याय, राज्यले त्यो घरलाई पनि किनेर संग्रहालयमा रूपान्तरण गर्न सक्यो भने महाकवि देवकोटाको समग्र व्यक्तित्व र कृतित्व एकै ठाउँमा पाउन सकिने बताउनुहुन्छ। 1966 साल कार्तिक 27 गते तिहारको लक्ष्मी पूजाका दिन जन्मनु भएका कारण महाकवि देवकोटाको नाम लक्ष्मीप्रसाद राखिएको थियो। नेपाली साहित्य आकाशमा कविता, आख्यान, नाटक र निबन्ध विधामा कलम चलाएर उत्कृष्ट कृतिको रचना गर्नुहुने बहुमुखी प्रतिभाका धनी महाकवि देवकोटाको निधन 2016 सालमा भएको थियो। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले चाडपर्वका अवसरमा सीमा क्षेत्रबाट हुने चोरी तथा तस्करीलाई कडाईका साथ नियन्त्रण गर्न थालेको छ। खुला सीमाको फाइदा उठाउँदै भारतबाट हुने अवैध ओसार पसारलाई प्रहरीले पहिलेको तुलनामा कडाई गरिरहेको छ। भर्खरै मात्र प्रहरीले करिब 52 लाख रूपियाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको थियो। भैरहवाबाट शशि पन्थीको रिपोर्ट।
दैनिकी प्रयोगमा आउने सामान तथा लत्ता कपड़ाहरू प्राय धेरै मात्रामा बरामद हुने गरेको पछिल्लो तथ्याङ्कबाट पाउन सकिन्छ। दक्षिणतर्फ नेपाल र भारतको खुल्ला सीमालाई फाइदा उठाउँदै हुने गरेका अवैध सामानहरूलाई बरामद गरी भन्सार कार्यालयमा बुझाउँदा राजस्व संकलनमा समेत टेवा पुगेको सरकारवालाहरू बताउँछन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले एकै दिनमा लाखौं बराबरका सामान बरामद गरेको छ। भन्सार छलीगरी ल्याइएका कपड़ा तथा 2 वटा पिकअप गाड़ी सहित 51 लाख भन्दा बढी मूल्यका सामान बरामद गरेको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सत्यनारायण थापा।
तिनौ पुलबाट 2 पिकअप गाडीमा लु 1J 4636 र लु 1J 3787 नम्बरको पिकअपमा विभिन्न भन्सार छली निकासी गरेर ल्याएको सामानहरू जस्तै लिपगार्ड 15 बण्डल, त्यसै गरी कुर्ता सुरुवाल सेट 236 थान, चुन्नी 600 पिस थान, बनारसी साडी 76 पिस गरी कुल जम्मा 51,48,000 बराबरको सामानहरू हामीले नियन्त्रण लिएका छौँ।
भैरिया भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवान।
मुद्दा दर्ता भई अहिले अनुसन्धानको प्रक्रियामा रहेको छ। हामीले अनुसन्धान गरेर पछि सार्वजनिक गर्नेछौँ।
भन्सार कार्यालयले आवश्यक अनुसन्धान गरी अनुसन्धान सकिएपछि भन्सारेन 2064 तोके अनुसार निर्णय गर्छ। भैरिया भन्सार कार्यालय बेलैका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र राज ढकाल।
चोरी निकासी पैठारीको अभियोगमा कुनै मालवस्तु पक्राउ भयो भने त्यस्तो मालवस्तु अथवा मानिस समेत रहेछ भने त्यसको सन्दर्भ हामीले भन्सारेन 2064 अनुसार कार्यवाही गर्छौँ। विद्यमान कानूनी व्यवस्थालाई हेर्दा ₹1 करोडसम्म बिगो भएको चोरी निकासी पैठारीको अभियोगको मुद्दा हेर्ने अधिकार भन्सार कार्यालयको प्रमुखलाई छ भने सोभन्दा बढी बिगोको मुद्दा जिल्ला अदालतमा लाग्छ।
खुल्ला सीमाको फाइदा उठाउँदै अवैध चोरी निकासी जन्य कार्यहरू भइरहेको पाइन्छ। साना खुद्रा चोरी निकासी कम भए तापनि विभिन्न भित्री खुल्ला सड़क प्रयोग गरी अवैध ओसार पसार भएका छन्। सरकारले सीमा क्षेत्रहरूमा कडाई गर्ने हो भने स्थानीय व्यापारको प्रवर्धन, नयाँ रोजगारी सिर्जना तथा भन्सार राजस्व संकलनमा समेत थप वृद्धि हुन सक्थ्यो। शशिपन्थी, रेडियो नेपाल, भैरव।
कुमाल समुदायको माटोको भाँडा बनाउने पुर्खौली पेसा संकटमा पर्दै गएको छ। पछिल्लो समय हाट बजारमा आधुनिक प्रविधिका भाँडाहरू सुपथ मूल्यमा पाउन थालेसँगै कुमाल समुदायको पुर्खौली पेसा संकटमा परेको हो। परम्परागत रूपमा माटोबाट हण्डी, घैटा, गमला, सुल्पा, चिलिम, दियो, कलश, चूला लगायत आकर्षक सामग्रीहरू तिहार र छठमा सबैभन्दा बढ़ी बिक्री हुने माटोको सामग्रीलाई पछिल्लो समय झिलिमिली बिजुली बत्ती, धातुका दियो, प्लास्टिकका भाँडा लगायतले विस्थापित गरेको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले आगामी फेब्रुअरीसम्ममा कोरोना संक्रमणका कारण युरोपमा थप 5,00,000 मानिसले ज्यान गुमाउन सक्ने चेतावनी दिएको छ। डब्ल्यूएचओका युरोप प्रमुखले पूर्ण मात्राको खोप नलगाएका कारण युरोपमा मृत्युदर बढ़न सक्ने चेतावनी दिएका छन्। जर्मनमा झण्डै 1,60,00,000 मानिसले कोरोना विरूद्धको खोप नलगाएका र रूसमा दैनिक 34,000 मानिसमा संक्रमण फेला परिरहेकाले यस्तो चेतावनी दिइएको छ। रूस र युक्रेनमा हाल अप्रत्याशित रूपमा संक्रमितको संख्या बढ़िरहेको छ। सार्वजनिक स्वास्थ्य मापदण्ड खुकुलो भएका कारण पनि युरोपेली मुलुकहरूमा कोरोना संक्रमण दर बढ़दो रहेको बताइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले भर्जिनिया राज्यको गवर्नरमा आफ्नो दल डेमोक्रेटिकका उम्मेद्वार पराजित हुनुमा आफू कारक नरहेको बताउनु भएको छ। धेरैले राष्ट्रपति बाइडेनका कदमले मतदाताहरू रुष्ट भई चुनाव हारेको बताएका छन्। तर उहाँले भर्जिनिया राज्यमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, बेरोजगारी लगायतका कारणले मतदाता भड्किएको बताउनुभयो। एक वर्ष अघिको निर्वाचनमा बाइडेनले सो राज्यमा सहज जीत हात पार्नु भएको थियो।
अर्थमन्त्री जनार्दन शर्माले नेपालले आफूसँग भएका स्रोत र साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा गरिबी बिहोर्नु परेको बताउनु भएको छ। बिहिबार नेकपा माओवादी केन्द्र कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री शर्माले गरिबीको अवस्थाबाट मुक्त हुन सरकारमा बस्नेहरूले जनताको शासक नभई सेवकका रूपमा काम गर्नुपर्ने आवश्यकता औलाउनुभयो। मन्त्री शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि नीति बनाएर मात्र नभई त्यसको ठोस कार्यान्वयनका लागि सरकार र हरेक नागरिकको संकल्प आवश्यक रहेकोमा जोड़ दिनुभयो। मन्त्री शर्माले बाँझो रहेका बारीमा वातावरण अनुकूलका बाली, तरकारी, फलफूल लगाएमा त्यस्ता वस्तुको आयात घट्न गई मुलुकको व्यापार घाटा समेत कम हुने उल्लेख गर्नुभयो। यस वर्षको तिहारलाई लक्षित गरेर करिब 3.5 अर्ब रूपियाँ बराबरको भाई मसला नेपालमा आयात भएको छ। चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्ममा 3,48,02,11,000 रूपियाँ बराबरको भाई मसला नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। यो वर्ष 1,92,03,00,000 रूपियाँ भन्दा बढ़ीको भाई मसला नेपाल भित्रिएको छ। विभागका अनुसार तिहारका लागि लक्षित गरेर ओखर, काजु, बदाम, किसमिस, पिस्ता, छोकडा, विभिन्न प्रकारका चकलेट, क्याण्डी लगायतका सामान विभिन्न मुलुकबाट नेपाल भित्रिने गरेको छ। चालू आर्थिक वर्षको 3 महिनाको अवधिमा 3,26,68,393 किलो नरिवल, काजु, बदाम, अलमन्ड, ओखर, पिस्ता, सुपारी, केरा, खजूर, छोकडा र किसमिस लगायतका सामग्रीहरू आयात भएको छ। यो वर्ष गत वर्षभन्दा 2,06,49,642 किलो अर्थात 3,26,68,393 किलो भाई मसला आयात भएको हो। बहुमूल्य धातुको उच्च कारोबार हुने पर्व धनतेश्वरको दिन सहित तिहार लागेपछि 1 अर्ब रूपियाँ भन्दा बढ़ीको सुन चाँदीको कारोबार भएको छ। तिहार लागेपछि धनतेरसका दिन व्यवसायीहरूले अनुमान गरे भन्दा बढ़ी सुन चाँदी बिक्री भएको र त्यस्तो बिक्री कोरोना पछिको ठूलो कारोबार रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मभक्त बज्राचार्यले उल्लेख गर्नुभयो। बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर भएको छ। बुधबारको तुलनामा बिहिबार सुन प्रतितोला 500 रूपियाँले घटेको छ। बिहिबार सुन 91,000 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छाप भएको सुन 91,500 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै बिहिबार तेजाबी सुन प्रतितोला 90,500 रूपियाँमा कारोबार भएको छ। कोरोना महामारीका बेला नेपालमा अलपत्र परेका विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालले बेस्ट रेस्पोन्स टु दि पेन्डेमिक गोल्ड अवार्ड प्राप्त गरेको छ। बन्डर लस्ट म्यागजिनले मंगलबार बेलायतको किन्सिङटन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई सो पुरस्कार प्रदान गरिएको हो। आयोजकले उक्त अवार्ड संस्कृति, पर्यटन तथा नागरिक मन्त्री प्रेम कुमार आलेलाई हस्तान्तरण गरेको थियो। यो अवार्डका लागि नोमिनेसन भएका 9 वटा मुलुकहरूलाई उछिन्दै नेपालले अवार्ड प्राप्त गरेको हो।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब मौसम। आज प्रदेश एक बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने, अन्य भागमा आंशिक बदली रही पूर्वी तथा मध्य भागका उच्च पहाड़ी क्षेत्रका एक दुई स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 23.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.6 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23 देखि 25 डिग्री सेल्सियसका बीच रहने अनुमान। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:18 भयो भने सूर्यास्त भरे साँझ 5:17 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालीहरूको दोस्रो ठूलो चाड़ तिहार अन्तर्गत आज गाई गोरू र गोवर्धन पूजा गरिँदै नेवार समुदाय आजै मह अर्थात आत्मपूजा गर्दै नेपाल सम्वतको नयाँ वर्ष 1142 आजदेखि प्रारम्भ। निस्वार्थ भावले समाजको हित उन्नति र प्रगतिका लागि क्रियाशील रहन राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान। वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। न्यायपालिकामा देखिएको समस्याबारे पाँच दलीय गठबन्धनमा छलफल गर्ने नेकपा एकीकृत समाजवादी सचिवालय बैठकको निर्णय र आगामी फेब्रुअरीसम्ममा कोरोना संक्रमणका कारण युरोपमा मात्र थप 5,00,000 मानिसले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।